نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد اعوذ بالله من الشيطان الرجيم سبق نمبر 118 ایت نمبر 25 سے 49 سورۃ ہود لیسن نمبر 118 ایت نمبر 25 to 49 سورۃ ہود براہ راست آیتوں پہ جانے سے پہلے اس سبق کا تھوڑا سا خلاصہ سورۃ ہود میں ہم حضرت نوح علیہ السلام کا قصہ ڈیٹیل سے پڑھیں گے آپ کہہ سکتے ہیں کہ اس میں حضرت نوح علیہ السلام کی سیرت ہے جیسا کہ ہر نبی کی کہانی قدر تفصیل کے ساتھ کسی نہ کسی صورت میں آتی ہے جیسے حضرت یوسف کی پوری کہانی سورۃ یوسف میں آئے گی حضرت موسیٰ علیہ السلام کی کہانی سورۃ قصص میں آئے گی نبی صلی اللہ علیہ وسلم کی سیرت کو اگر ہم دیکھیں تو ہم مکی اور مدنی صورتیں جو شروع سے ترتیب سے پڑھ رہے ہیں اس کے اندر آلریڈی ہم دیکھ رہے ہیں تو حضرت نوح علیہ السلام کے نام پہ اگرچہ قرآن پاک میں ایک مکمل صورت ہے لیکن وہاں نوح علیہ السلام کے پیغام کی بات ہے میسج کیا تھا تھیم کیا تھا لیکن اگر آپ کی زندگی کے حالات اور خاص طور پہ نبیوں کے ذاتی حالات کیونکہ ہم کسی بھی مشہور شخصیت کے بارے میں جاننے کو پسند کرتے ہیں وہ کیسے ہیں وہ کس طرح مینیج کرتے ہیں ان کے بچے کس طرح فیل کرتے ہیں ان کی بیوی یا ان کے شوہر کیسے کرتے ہیں تو وہ قصہ آج ہم پڑھیں گے یہ کہہ سکتے ہیں کہ آج ہم حضرت نوح علیہ السلام کی ذاتی زندگی پڑھیں گے اور ہم سب کے لیے اس میں بہت بڑا سبق ہے کہ جو لوگ دین کا کام کرتے ہیں وہ فرشتے نہیں ہوتے یا ان کے ارد گرد رہنے والے لوگ کوئی بہت زیادہ آئیڈیل نہیں ہوتے حضرت نوح ان لوگوں میں سے ہیں کہ نہ تو ان کی بیوی نے ان کا دین کے راستے میں ساتھ دیا اور نہ ان کے بچوں میں سے ایک بچے نے تین بچے ان کے ساتھ تھے جنہوں نے اس پیغام کو نہ صرف یہ کہ قبول کیا بلکہ بعد میں جو انسانیت چلی وہ انہی بچوں کی نسل سے چلی لیکن بیوی جو کسی بھی انسان کے کاموں میں بہت ہی بڑی شریک کار ہوتی ہے حضرت نوح کی بیوی اس میں مددگار نہیں تھی اور سورۃ تحریم میں ہم پڑھیں گے کہ اللہ تعالیٰ نے ان کی بیوی کو لوط کی بیوی کے ساتھ ایک بری اگزامپل میں پیش کیا میرے اور آپ کے لیے سبق میں قصہ کیا ہے کہ گھر والوں کا نام لے کر یا حالات کے سازگار نہ ہونے کا نام لے کر ہم دین سے رک نہیں سکتے اثرات کچھ بھی نکلے فوائد ہوں کہ نہ ہوں گھر میں لڑائی ہے کہ پرسکون امن ہے یہ سب کچھ ثانوی باتیں ہیں اصل بات یہ ہے کہ ہم ساری رکاوٹوں میں مخالفتوں میں دین کا کام کیسے کرتے رہتے ہیں پھر آج کے سبق میں ہمیں کلاس سسٹم کیا ہوتا ہے اس کو بھی دیکھیں گے نبیوں کی دعوت وحدانیت کی تھی آسمانوں پہ ایک اللہ اور بندوں میں سب بندے ایکول سب انسان ایک جیسے ہیں لیکن معاشرے میں جب خواہشات کا غلبہ آ جاتا ہے تو اس دور میں پھر کس قسم کی چیزیں پیدا ہو جاتی ہیں اس میں ایک چیز کیا ہے کہ سوسائٹی کلاس سسٹم میں ڈیوائڈ ہو جاتی ہے یہ اپر کلاس کے لوگ ہیں یہ لوور کلاس کے لوگ ہیں یہ تھرڈ کلاس کے ہیں یہ آیاز ہیں اور ننز اینڈ آیاز اینڈ ڈرائیورز آر ناٹ الاؤڈ اور ایک اس قسم کی سوسائٹی جو افسوس کے ساتھ کہنا پڑتا ہے کہ آج ہماری بھی پہنچ سوسائٹیز کا کچھ اسی قسم کا حال دکھتا ہے تو ادھر ہم اس میں دیکھیں گے کہ اسلام اس کے بارے میں کیا کہتا ہے پھر ایک اور چیز جو ہمیں آج کے سبق میں نظر آتی ہے صاف طور پر وہ کیا ہے کہ جب بھی حق آتا ہے تو وقت اور معاشرے کے لوگ جو ہیں اس کو قبول کرنے کے ناطے سے کن دو گروہوں میں بٹ جاتے ہیں اور وہ اس چیز کے اوپر اپنے آپ کو بہت ہی سچا سمجھ رہے ہوتے ہیں جو وہ کر رہے ہوتے ہیں پھر ایک اور چیز نبی کی لمیٹیشن نبی کے سامنے ایک بچہ آج آپ ڈوبتا ہوا دیکھیں گے لیکن نبی اس کو نہیں بچا سکا تو باقی باتیں تو کہاں کی ہیں اور بات کی ہیں اس طرح کی بہت ساری ہارٹ ٹچنگ باتوں کو ہم لیتے ہوئے آج چلیں گے اس سوچ کے ساتھ کہ حضرت نوح کو اللہ تعالیٰ نے دین کے کام کے لیے چنا इसके बावजूद उन पर इतनी आजमाइशें थीं, लेकिन इन आजमाइशों का नाम लेकर या इसको बुनियाद बनाकर उन्होंने दीन का काम नहीं छोड़ा। हम अल्लाह ताला से दुआ करते हैं कि हमें हज़रत नूह अलैहिस्सलाम के नक्शे कदम पर चलते हुए इस्तकामत दे। ज़िंदगी में जो भी हालात हों, जैसे भी मामलात हों, हम उन सारे मामलात में अल्लाह के दीन को अपनी प्रायोरिटी बनाकर चलते जाएं। और यहाँ से ही थोड़ा सा हज़रत नूह का ज़माने नज़ूल भी समझ लीजिए। आदम अलैहिस्सलाम से तकरीबन, यानी आप देखिए कि नबियों के बारे में कि वो किस दौर में पैदा हुए, ये अहम भी होता है, लेकिन बहुत ज़्यादा इस पे ज़ोर लगाएंगे तो नतीजा कुछ ज़्यादा अच्छा नहीं निकलेगा, क्योंकि ना तो उस वक़्त लोग हिस्ट्री लिखने वाले थे, ना कोई इतना कुछ रिकॉर्ड था। लेकिन कहते हैं कि हज़रत नूह जो थे, हज़रत आदम अलैहिस्सलाम से तकरीबन 20262 यानी 20,262 साल बाद पैदा हुए। तकरीबन बाज़ लोगों ने ये तक कहा कि 8,000 साल पहले की ये शख्सियत है, यानी अगर आज आप 2000 सेंचुरी को देखें तो आज से तकरीबन 8 सेंचुरीज बिफोर की शख्सियत है। चाहे आपने 800 साल हों या 10,000 हैं, इन सबको छोड़ दें, लेकिन जो बात सुबह मेरे दिल में अल्लाह सुब्हान तआला ने डाली वो ये थी कि ये शख्सियात क्या करके चली गई कि 8 सेंचुरीज गुजरने के बावजूद भी ये हीरोज़ हैं। अपनी ज़िंदगी में तो लोग इनकी बात सुनना गवारा नहीं करते थे, कानों में उंगलियां डाल लेते थे, इनको हकारत से देखते थे, कभी अपने अराजिल कहते, कभी अपने कमी कमीन समझते, लेकिन क्या मुकाम था इन लोगों का अल्लाह की निगाहों में कि ना सिर्फ ये कि आज 8,000 साल गुजरने के बाद, बल्कि क़यामत तक के लिए जब तक दुनिया में खैर पे लोग रहेंगे उस वक़्त तक इनके तذکرے होंगे। तो वो वजह क्या है कि इन्होंने उसका नाम बुलंद किया जो बाकी है। तो लिख लीजिए, अल बाकी के काम करने वालों के नाम बाकी रहते हैं। बस लोग दुनिया में अपने नाम बनाने की खातिर अल्लाह के रास्तों से हट जाते हैं। उनको ऐसे लगता है कि हम अल्लाह की तरफ आएंगे तो हमारी दुनिया मिट जाएगी, हालांकि मामला इससे ऑपोजिट है। जब एक इंसान दिल के खलूस के साथ अल्लाह के रास्ते में निकल पड़ता है तो अल्लाह उसके दुनिया से जाने के सैकड़ों साल बाद भी उसके नाम को बाकी रखता है। इसके बरक्स आप देखिए कि वो लोग जो अपनी ज़ाती ज़िंदगी बसर करते हैं और उसके बाद दुनिया से चले जाते हैं, उसके बाद क्या होता है? ऐसे लोग जो हैं वो अपने आप को किस चीज़ में महसूस करते हैं कि हमने बहुत कुछ कमा लिया, लेकिन असल बात यह है कि उनकी कमाइयाँ उनके साथ ही इस दुनिया से चली जाती हैं। यहाँ अंबिया कराम का जो सिलसिला शुरू हो रहा है, ये वही नबी हैं जो मक्का और मदीना यानी अरब के इर्द गिर्द की बस्तियों में थे। ये 6 रसूल हैं जिनका किस्सा बार बार आता है, क्योंकि अरबों के लिए इनके नाम जो थे वो जाने पहचाने थे। इसके अलावा कहीं और भी कुछ ना कुछ चीज़ें मिल जाती हैं। अगर आप आज भी मैप को देखें तो आपको वो इलाके साफ नज़र आएंगे कि जहाँ हज़रत नूह अलैहिस्सलाम की कौम आबाद थी, और वहाँ से ऊपर अरारात नाम की पहाड़ी सिलसिले का जिक्र मिलता है। कोहे जूदी मौजूद है जिसके ऊपर हज़रत नूह अलैहिस्सलाम की कश्ती जो थी वो लंगर अंदाज हुई थी तूफ़ान के बाद। आज इंशाल्लाह हम इसका किस्सा पढ़ेंगे, और कुरान पाक ये इस किस्से बार बार हमारे सामने इसलिए रखता है कि हम इस पे गौर व फिक्र करें। अब हम देखेंगे कि हज़रत नूह अलैहिस्सलाम कौन थे, और आयत को साथ ले लेते हैं ताकि फिर साथ साथ जहन चले। फरमाया, आउज़ु बिल्लाहि मिनश शैतानिर रजीम। आयत नंबर 25, हज़रत नूह का किस्सा है। वलकद अरसलना नूहन इला कौमिही, और बेशक हमने भेजा नूह अलैहिस्सलाम को उनकी कौम की तरफ। खुद नहीं आते नबी, भेजे जाते हैं। पैगाम क्या था? इन्नी लकुम नज़ीर मुबीन, बेशक मैं एक खुल्लम खुल्ला खबरदार कर देने वाला हूँ। यहाँ से हज़रत नूह का किस्सा कुरान की आयत के साथ शुरू होता है। अल्लाह सुब्हान तआला कहता है कि हमने इनको भेजा है, ये खुद नहीं आए। अब किसी भी नबी के बारे में पढ़ने से पहले हमें उसके बारे में थोड़े से हालात मालूम होने चाहिए। तो अल्लाह ताला ने आदम अलैहिस्सलाम को पैदा किया, उस वक़्त इंसानों की फितरत उसी वादे अलस पे कायम थी जो हर एक की रूह अल्लाह ताला से करके आ चुकी है, लिहाजा दुनिया में ना तो शिर्क था और ना नाफरमानी थी। तो जब ये नहीं था तो शरीयत की भी ज़रूरत नहीं पड़ी। बिल्कुल ऐसे ही कि जैसे बकरी और शेर चूँकि अपनी फितरत पे कायम है तो उनकी तरफ किसी को भेजने की ज़रूरत नहीं पड़ती। लेकिन वक्त के साथ साथ लोगों में शिर्क आ गया, और शिर्क फैला था शख्सियत परस्ती के साथ। कुछ लोग जो अपने दौर के उन लोगों की नज़रों में नेक लोग थे, उन लोगों के मरते ही शैतान ने लोगों के दिलों में ये वहम डाल दिए कि आज के बाद तो तुम अल्लाह की पकड़ में आ जाओगे, क्योंकि वो नेक लोग तो चले गए जिनकी वजह से तुम बचे हुए थे। तो लिहाजा लात मनात उज्जा यौक यगूस नसर और इस तरह के कुछ बुजुर्ग थे जिनके नामों पर उन्होंने ये सारे के काम किए हुए थे, और वो इसकी वजह से जब दुनिया से गए तो शैतान के कहने पर उनके बुत बने। अब ये वो माहौल था कि जहाँ लोग पहली दफ़ा शिर्क से मुतारिफ हुए। यहाँ ये बात याद रखिएगा कि हर नबी जो होता है वो उस वक्त भेजा जाता है जब कौमों में बहुत ही ज़्यादा खराबियाँ आ चुकी होती हैं। हज़रत नूह अलैहिस्सलाम को आदम सानी भी कहा जाता है, दूसरे आदम। वजह क्योंकि हज़रत नूह के दौर में एक बार पूरी इंसानियत को दोबारा तबाह कर कर फिर नए सिरे से पैदा किया गया था। एक तूफान आया था जिसने सैलाब की शक्ल इख्तियार की, हज़रत नूह की कौम पे अजाब आया। पूरी नस्ल उस वक्त सिर्फ इसी इलाके में आबाद थी जहाँ हज़रत नूह आए थे। चुनाचे हज़रत नूह के बाद दूसरी नस्ल चली। हज़रत नूह के एक बेटे का नाम साम था, साम, सीन अलिफ मीम। वो अपनी औलाद के साथ इराक के इलाके में आबाद हो गए। इस इलाके में इनकी नस्ल से फिर बहुत सारी कौमें पैदा हुई। इन्हीं में से एक कौम अपने मशहूर सरदार आद, पीछे हम पढ़ चुके हैं, इला आद नखा हम खुदा, तो कौम आद के नाम से मशहूर हुई, और वो अहकाफ के इलाके में आबाद थी। इस कौम में जब शिर्क आम हुआ तो अल्लाह ताला ने इनकी इसलाह के लिए नबी भेजे, और नबियों के आखिर में फिर हज़रत खुद को इनकी तरफ नबी बनाकर भेजा गया। इनकी दावत को भी कौम ने रद्द कर दिया और कौम अजाब इलाही की मुस्तक हो गई। तो हज़रत हूद अपने अहले ईमान साथियों को लेकर अरब के बस्ती इलाके हिजर की तरफ हिजरत कर गए। यहाँ से फिर एक नई नस्ल आबाद हुई। इनमें कौमे समूत बहुत तरक्की याफ्ता कौम थी। बड़ी शख्सियत भी एक गुजरी समूत नाम की, फन तामीर के बहुत माहिर थे। चुनाच उन्होंने मैदानी इलाकों में शानदार महल तामीर किए, इनका भी तذکرہ आज के सबक में हम पढ़ेंगे। सख्त पहाड़ों को तराश कर खूबसूरत मकान बनाते थे, और इस कौम की तरफ हज़रत सालेह अलैहिस्सलाम मबूस किए गए। अब तीन कौमें, नूह, कौम आद और कौम समूद, ये तीनों कौमें प्री इब्राहिमिक दौर की हैं, इब्राहिम के ज़माने से पहले के दौर की ये कौमें। अगर इन सब को देखा जाए तो इन तीन के अलावा दूसरी तरफ इराक़ में जो सामियुल नस्ल लोग थे, सामी हज़रत नूह के बेटे साम की नस्ल से जो बते, उनमें फिर हज़रत इब्राहिम मबूस होते हैं, और उनका तذکرہ कभी भी अम्बा और रसूल में नहीं आया, क्योंकि उनकी कौम पर किसी अजाब की खबर हमें कुरान में नहीं मिलती। तो बहरहाल हज़रत इब्राहिम की बात तो आगे आएगी, यहाँ हज़रत नूह की बात है। अल्लाह ताला कहते हैं कि हमने उनको भेजा, और इला कौम ही, अपनी ही कौम की तरफ सवाल पैदा होता है, क्यों? ताकि अपने लोगों के रंग ढंग जानते हों, उनके रस्म व रिवाज, उनकी खामियां खूबियां उनको अच्छी तरह से पता हो, और यहाँ से पता चलता है कि तबलीग करने वाले को उन लोगों के हालात की खबर होनी चाहिए। बाज़ दफ़ा कुछ चीज़ों को इंसान इसलिए भी ऑब्ज़र्व करे ताकि देख सके कि दुनिया में क्या हो रहा है, और साथ ही साथ इन्नी लकुम नज़ीरुम मुबीन। सवाल एक उठता है कि हज़रत नूह ने ख़ुद को नज़ीरुम मुबीन क्यों कहा, या बशीर क्यों नहीं आया? अमूमन तो आप देखिए कि नबियों के नाम के साथ नज़ीर और बशीर साथ ही आता है, तो उसकी वजह यह कि कौमों में बिगाड़ इतना बढ़ चुका था कि खुशखबरियाँ किसको देते। नबी आते ही उस दौर में जब कौमों में कोई अच्छी बात नहीं रह चुकी होती, तो यहाँ नज़ीर मुबीन कहकर बता दिया कि जब लोग नफ्स के पुजारी हो जाएं, ख्वाहिश परस्त हो जाएं, तो उस वक़्त फिर उनको तसल्लियाँ नहीं देनी चाहिए, उनको लोरियाँ और दलासे नहीं देने चाहिए, बल्कि नज़ीर मुबीन होना चाहिए। दुरुस्त कर लीजिएगा कि हज़रत नूह हज़रत आदम अलैहिस्सलाम के 2226 साल के बाद पैदा हुए थे, यानी मबूस किए गए थे। नबी की आमद का मकसद बहके हुए लोगों को ख़बरदार करना होता है, और वैसे भी आप देखिए कि इंसान खौफ का असर जल्दी कबूल करता है और बुराई को छोड़ देता है। अब नबी ने तो ये बात कह दी कि लोगों, मैं तो खुल्लम खुल्ला डराने वाला हूँ। अब अगली आयत में पैगाम पे बात है थोड़ी सी, अल्लाह ताबुदु इल्लल्लाह, कि तुम ना इबादत करो अल्लाह के सिवा किसी और की। इन्नी अखाफ़ु अलैकुम अज़ाब यौमिन अलीम, कि मुझे तुम पर अंदेशा है एक बहुत बड़े दर्दनाक دن کے عذاب کا. حضرت نوح علیہ السلام نے اپنے پیغام کو مبین کہا, ڈھکا چھپا تھا, واضح دلائل کے ساتھ تھا. اب یہاں یہ کہہ دیا کہ میرا پیغام کے پیغام کا خلاصہ کیا, کہ لا الہ الا اللہ. یہاں سے آپ دیکھیں گے کہ ہر دور میں نبی نے اپنے لوگوں کو دعوت کا آغاز توحید سے کیا, لا تعبدو, تم نہ عبادت کرو اللہ کی. اور اگر یہاں آپ عبادت کے لفظ کے وہ تین معنی جو سورت الفاتحہ سے ہم پڑھتے آ رہے ہیں سمجھ لیں, تو کیا مطلب ہوگا؟ کہ تم اللہ کے سوا کسی کی ورشپ نہ کرو, اللہ کے سوا تم کسی کی سلیوری نہ کرو, اور اللہ کے سوا کسی کے لیے سبمٹ نہ ہو. یعنی اطاعت, غلامی, اور اسی طرح سے عبادت کے اندر عبادت کے ریچولز بھی آتے ہیں, لائف سٹائل میں اللہ کی اطاعت بھی ہوتی ہے, اور اسی طرح سے پھر انسان اپنے آپ کو اللہ کا غلام سمجھتا ہے. تو گویا کہ نبیوں نے صرف نمازیں پڑھنے کی دعوت نہیں دی, بلکہ بندگی کا میسج دیا کہ تم اللہ کے بندے بن جاؤ. یہ بات کہہ کر ساتھ ہی یہ کیوں کہہ دیا کہ انی اخاف علیکم عذاب یوم علیم؟ تو یہاں عذاب علیم سے کون سا دن مراد ہے؟ قیامت کا دن نہیں مراد, اس سے مراد پکڑ کا دن ہے, جو ان پر عذاب آنے والا تھا. نبی پہلے دن سے یہ بتا دیتے ہیں کہ دیکھو, تم اگر یہ بات نہیں مانو گے تو تمہاری پکڑ بڑی سخت ہونے والی ہے. تم اپنے آپ کو اللہ کی پکڑ سے بیزار نہ سمجھو, الگ نہ سمجھو, اور وہ بہت سخت دن ہوگا تم پر. نبی کی دعوت کا جواب عام لوگ نہیں دیتے, بلکہ بڑے لوگ دیتے ہیں. آیت 27, فقال الملأ الذين كفروا من قومه, تو اس کی قوم کے ان سرداروں نے کہا جنہوں نے کفر کی روش اختیار کی تھی. یہ کیوں؟ نبی کی دعوت کے جواب میں بڑے لوگ کیوں بولتے ہیں؟ یا آپ کہہ لیجئے کہ نبی کی دعوت پر اعتراض سب سے زیادہ کون سا طبقہ کرتا ہے؟ تو ملأ, امیر طبقہ, سردار. وجہ کیا ہے؟ سوال پیدا ہوتا ہے کیوں؟ اس لیے کہ نبیوں کی دعوت کے عام ہونے پر ان کا بازار بند ہو جاتا ہے. سب سے زیادہ دین کے آنے کا اثر جو لوگوں پہ پڑتا ہے نا, وہ بڑے لوگوں پہ پڑتا ہے. دیکھیے, غریب لوگ تو پہلے ضروریات کی سطح پہ جی رہے ہوتے ہیں, ان کو کیا بڑا فرق پڑے گا اگر کسی معاشرے میں فیشن کوئی عام ہوتا ہے کہ نہیں ہوتا. شراب کہاں پئیں گے, وہ تو پانی بھی نہیں پیتے. سود ان کو لیتا اور دیتا کون ہے ان غریبوں کے پاس؟ تو اپنے دن کی کمائی کے لیے بھی ہو سکتا ہے پیسے نہ ہو. تو نبیوں کی دعوت کا اثر بڑے لوگوں کو ہوتا ہے, جن کے کاروبار ٹھپ ہونے کا ڈر ہوتا ہے, انڈرسٹ کا نام لے تو ان کی انڈسٹری کولیپ ہونے کا خطرہ ہوتا ہے. تو وہ سب سے زیادہ پھر اعتراض کرتے ہیں کہ آپ ہمارے ساتھ ایسا معاملہ کیوں کر رہے ہیں کہ جس کا اثر ہماری تجارت پر پڑے, ہماری معیشت پر پڑے. اور ان کا اعتراض کیا تھا؟ ذرا آپ نمبر 212 کر کے ان کے اعتراض لکھیے. پہلا اعتراض بڑوں کا, مَا نَرَاكَ إِلَّا بَشَرًا مِثْلَنَا, ہم تو آپ کو اپنے ہی جیسا ایک انسان سمجھتے ہیں, یعنی ہمیں تو آپ کے اندر کوئی بات خاص نہیں دکھتی, بالکل عام انسان ہے, ہم تو آپ کے اندر کوئی ایسی کوئی خاص نہیں خوبی دیکھتے. دیکھیے, ہر دور میں لوگوں نے دین والوں کے نام کے ساتھ کچھ ماورائی تصور رکھے ہوئے ہیں. وہ سوتے نہیں, وہ کھاتے نہیں, ان کو بھوک نہیں لگتی, وہ خوش نہیں ہوتے, اور ایک عجیب سا ماورائی قسم کا بڑا ایسا کردار پیش کیا جاتا ہے کہ جس کے پیچھے آگے لوگ حکے کے ساتھ چل رہے ہیں, اور اس کے جہاں وہ بیٹھتے ہیں لوگ جگہ صاف کرتے ہیں. حالانکہ نبی بالکل عام ہوتے ہیں. آج بھی آپ کو کسی انسان کی دعوت کو پرکھنے کے لیے یہ دو معیار سامنے رکھنے چاہیے. دین کی بات کرنے والے ہر دور میں انہی دو میں سے ایک گروہ کے ہوتے ہیں. ایک ہوتے ہیں جن کی ساری توجہ ان کے اوپر ہے. مجھے دیکھو, یعنی یہ کتاب مجھے اس ویکینڈ پہ پڑھنے کا موقع ملا, اس میں انہوں نے جو بات کا خلاصہ لکھا تھا, کیونکہ میری عادت ہے کہ میں دوسروں کو بھی پڑھتی ہوں اس سوچ کے ساتھ کہ دوسرے کیا سوچتے ہیں, تو وہ کتاب کچھ اس سوچ کے ساتھ لکھی گئی تھی کہ تصور شیخ. اس میں انہوں نے اتنا زیادہ اس بات کا ایمفیسائز کیا تھا کہ اللہ والوں کو دیکھنے سے کیا ہوتا ہے, گناہ جھڑ جاتے ہیں, اللہ والوں کو دیکھنے سے دعائیں قبول ہو جاتی ہیں, اللہ والوں کی جوتیاں سیدھی کر دیں تو رکے ہوئے کام ہونے لگتے ہیں. پوری بک میں نے آخر تک ٹٹول کے جو بھی اس میں کھنگال کے پڑھا, اس میں بہت کم یہ تھا کہ آپ بھی نیک ہو جائیں. صراط اللہ زینہ نہیں تھا, صرف انمتا علیہم کا تذکرہ تھا. تو میں چونکہ کرٹیکلی پڑھ رہی تھی تو میں سوچ میں پڑ گئی کہ اگر یہ کتاب میری جگہ کوئی اور بھی پڑھ رہا ہوتا تو وہ تو خوشیاں منائے گا, कौन पढ़े नमाजें, कौन इतने काम करे, बस किसी एक बुजुर्ग का हाथ पकड़ो, उनके नाम की बैत करो और उनकी दरगाह पे जाके उसके साथ आ जाओ, चिल्ले काटो। उसमें पूरे तरीके लिखे हुए थे कि किस तरह बुजुर्गों के साथ रहें, फिर उनके ये करो, वाक्यात लिखे हुए थे कि कब मेरा कोई काम रुका हुआ था और मैंने जाके अपने शेख साहब को बस देखा और बस वापिस आ गया तो मेरा रुका हुआ काम हो गया। जो दीन की बात करने वाला आपको अपने लवाजमात में रखे ना कि मेरे आने पे सुर्ख कालीन बिछाए जाए और मेरे लिए आगे पीछे फिरें और मेरे पांव दबाएं। देखिए, एक होता है कि कोई अदब और एहतराम से खुद करना चाहे, ये तो हमारे फितरत में, हम तो अपने माँ बाप की भी खिदमत करना चाहते हैं। अगर हमारे किसी के बुजुर्ग उस्ताद हैं, हमारा अपना दिल चाहेगा उनकी बात करें, लेकिन जो उस्ताद या जो मैसेज देने लगे, मैसेज ही हर वक्त ये देते रहे। तालीमात का खुलासा ही है कि हमें देखो हम क्या करते हैं। यकीन करें, एक वाक्य मैंने खुद अपने कानों से, आज के दौर की एक मारूफ शख्सियत है उनके बारे में, उनके कोई मुरीद या उनके कह लीजिए कि फैन सुना रहे थे कि किस तरह से एक वक्त ऐसा आया कि इतने बीमार हो गए, लागर हो गए, दिस एंड दैट, डॉक्टरों ने जवाब दे दिया तो मुझे उठा के लोग मेरे इन बुजुर्ग के पास ले गए। ना, मैं नहीं लूंगी, इसलिए कि दिल टूटेंगे बहुत सारे लोगों के। तो उन्होंने मुझे देखा, उन्होंने कहा कोई मसला ही नहीं, फिर उन्होंने अपने मुंह में पानी डाला, खूब उसको गागल किया, कुलकुलारियां जैसे करते हैं, और फिर कहा मुंह खोलो। फिर मैंने उनके मुंह का पानी मेरे मुंह में उन्होंने डाला तो बस वो मेरे हलक से उतरने की देर थी कि मैं उधर से उठता भागता हुआ गया। बिलीव नहीं, मेरी आंखों में वो शख्स है जिसकी जुबान से मैंने ये लेक्चर उनका या उनका एक बात सुनी जिसमें वो अपने उस बुजुर्ग की बातें सुना रहे थे। नबी ऐसे नहीं होते थे, मुफलिस मिस्कीन वो तो कभी बड़े नहीं बनते थे। वो तो कहते थे हमें तुम्हारी जरूरत नहीं है, हम खुद अपने काम कर लेंगे। लेकिन इस बात पे लोगों ने एतराज किए क्योंकि उनको ऐसे लगता है कि ये कैसे हो सकता है कि एक बंदा अल्लाह के दीन के काम करे और उसके आगे पीछे कोई दराहटे ना हो। तो हजरत नूह अलैहिस्सलाम के ऊपर जो पहला इल्जाम है कि तुम हमारे जैसे हो, लोग क्या चाहते हैं कि दीनदार एक कोने में रहे, छुपे रहे हम उनसे, बस वो थोड़े से वक्त बाद हुजरे से निकले, हमें दर्शन कराएं, कुछ सीखे सिखाएं, कुछ उनसे फायदा ले और फिर वो अपनी जिंदगी में अलग हो जाएं। लोग दीनदारों को अपनी निजी महफिलों में नहीं देखना चाहते, उनके रंग में भंग डलता है, उनको खौफ आता है, उनको ऐसे लगता है कि ये बातें इनको पता चल जाएंगी, फिर हो सकता है कि इस बात की बुनियाद पे ये हमारा कहीं तذکرہ कर दें। हालांकि आप देखिए कि नबियों को देख लीजिए, नबी सल्लल्लाहु अलैहि वसल्लम को देखें या नूह की बात देख लीजिए, बिल्कुल आम लोगों में रहने वाले लोग थे। अल्लाह के नबी तो उस औरत जो आपके ऊपर कचरा फेंकती थी उसका जाके घर साफ कराते थे, बद्दू जिसने मस्जिद में पेशाब कर दिया और करीब था कि साहबा उसको डांटते, अल्लाह के नबी ने पानी की बाल्टी मंगा कर उस पर अपने हाथ मुबारक से पानी डाल दिया। ये तो आम इंसान ही कर सकता है, और अना और खुदी के तसव्वुर में खोया हुआ शख्स तो कभी ये काम नहीं कर सकता। तो लिहाजा इस बात से लोग कहते थे इनमें कोई प्रोटोकॉल ही नहीं है, आम ही जैसे लगते हैं, कोई लंबी चौड़ी इनके अंदर कहानी नहीं। और एक अफसोस से कहना पड़ता है कि एक गटअप भी हाल हुलिया हमारे तसव्वुर में बन जाता है दीनदारों का, कि हम उस गेटअप पे देखें तो कहते हैं ये बड़े आला दर्जे का दीनदार होगा, उस गेटअप से जरा सा किसी को नीचे देखें तो फिर हमें उस पर मसला होने लगता है। तो कहने लगे कि हम तो तुम्हारे साथ जो लोग हैं उनमें भी कोई ऐसी खास बात नहीं देखते। अब ये दूसरा इतराज़ है, वमा नराकत तबा कल्लजी नहुम आराज, और हम नहीं देखते मगर ये कि आपकी पैरवी करने वाले बज़ाहर हम में से अदना दर्जे के लोग हैं। ये दूसरा इतराज़ है, इसको दो लगा लीजिए नंबर। पहला इतराज़ है कि आप बशर हैं, इंसानी ज़रूरियात सारी आपके भी साथ है, आप हमें बशर लगते हैं, ठीक है, यानी बशरियत और नबूवत के इम्तिजाज पर बड़े हैरान थे। दूसरा शुबा कि आपके पास रहने वाले लोग तो अराजिलू ना हैं, इसको समझ लीजिए अराजिल अरजल से है, रज़ाल लाम रूट है, रजील कहते हैं घटिया को और अरजल कहते हैं सबसे घटिया। ये वही है जैसे असगर अकबर अफ़ल तफदील का सीगा है, सबसे घटिया डिग्रेडेड छोटे हैं ये लोग जो हमारे कमी कमीन है, नीच, जिसको उर्दू में अब नीच कहेंगे ना, ये लफ्ज़ है अरदाजिल का सबसे अच्छा तर्जमा। हम तो बहुत बड़े लोग हैं, ये बहुत छोटे लोग हैं, ये आपकी पैरवी करने वाले बिलाल जैसे और सोहेब जैसे लोग हैं, हम तो इनको बहुत छोटा और हल्का बंदा समझते हैं, ये आपकी पैरवी क्यों करते हैं। ये चंद मुफलिस किस्म के बेकार निचले तबके के लोग आपके गिर जमा हो गए हैं तो आप अपने आप को नबी समझने लग गए हैं, हम तो आपके इर्द गिर्द अपने माशरे की कोई बड़ी शख्सियत ही नहीं देख रहे। کوئی منسٹر کی بیوی آپ کے پاس نہیں آتی، کوئی وزیر کی بیوی نہیں آتی، کوئی گلوکارہ نہیں آتی، کوئی اداکارہ نہیں آتی، کوئی آرٹسٹ نہیں آتے، آپ کے پاس تو بس کامن لوگ آتے ہیں۔ اچھا، یہ چند لوگ مل گئے تو آپ نے سمجھ لیا کہ آپ بہت اچھے ہو گئے۔ تیسرا اعتراض، وَمَا نَرَى لَكُمْ عَلَيْنَا مِن فَضْلٍ، اور ہمیں نظر بھی کوئی نہیں آتا اپنے مقابلے میں تم لوگوں پر کوئی بھی فضیلت۔ یہ تیسرا ہے، ہمیں تو آپ کے اندر کوئی ایسی چیز نہیں دکھتی جو ہم سے اچھی ہو۔ گاڑی آپ کی ہم سے چھوٹی، کپڑے آپ کے ہم سے معمولی، کوئی برانڈڈ پرس آپ کے ہاتھ میں کوئی نہیں، برانڈڈ جوتے آپ نہیں پہنتے، گھر آپ کا چھوٹا، ہمیں تو آپ کی کوئی بڑا پن دکھا نہیں کہ آپ اشارہ کریں اور ایک دم آپ کے سارے کام ہونے لگیں، یہ سب کچھ ہمیں تو دکھتا ہی نہیں ہے۔ اور چوتھا اعتراض، بل نظنکم کاذبین، ہمارا تو گمان ہے کہ آپ جھوٹے ہیں۔ آپ دیکھ رہے ہیں، ایک پہ ایک اعتراض اور ہر اعتراض ڈی گریڈ کرنے والا، بالکل آپ تو ایسے ہی ہیں۔ اور یہاں دیکھیے جو لفظ ہے نا، باد یر رائے، باد آل واؤ اس کا روٹ ہوتا ہے بدا، یہ وہی ہے تبدو، ان تبدو اور ان تخفو میں ہم پڑھ چکے ہیں سورۃ آل عمران میں، ظاہریت کو کہتے ہیں۔ اور رائی کا لفظ ہے نا دیکھنا آنکھوں سے یا غور و فکر کرنا، وہم و خیال سے یا خواب میں دیکھنا، عام لفظ ہے۔ ظاہری نظر سے دیکھنا مراد ہے، یعنی ظاہر بین۔ انگلش میں بڑا اچھا لفظ سمجھ آ جاتا ہے اس سے کہ یو آر دا آرڈنری پیپل۔ جیسے آپ دیکھیں کہ ایک ہوتی ہے کسی چیز کو دیکھنا گہری نظر سے، اور ایک ہوتا ہے سطحی سوچ کے ساتھ دیکھتے ہیں۔ مقصد کہنے کا کیا تھا کہ آپ کے ساتھ جو لوگ ہیں نا وہ انٹلیکچوئل نہیں ہیں، ایسے ہی جذباتی ہیں، رود ہو جاتی ہیں، عورتیں آپ کی باتوں میں آ جاتی ہیں، کوئی خاص ہمارے جیسے جینیس قسم کے انٹلیکچوئل لوگوں میں سے تو آپ کے پاس کوئی بھی نہیں ہے۔ یہ بھی ایک بہت بڑا دھوکہ ہوتا ہے جب لوگوں کو دین کی طرف آتا دیکھتے ہیں نا، تو یہ شوشہ پھیلا دیتے ہیں کوئی ڈاکٹرز تو نہیں آ رہے ان کے پاس، نہیں نہیں ڈاکٹرز کیسے قرآن پڑھ سکتے ہیں، وہ تو اتنے انٹلیکچوئل ہوتے ہیں اور ان کے پاس کہاں ٹائم ہے کہ بیٹھ کے ایک ایک لفظ کا ترجمہ پڑھے۔ اچھا اچھا، کوئی کمپیوٹر انجینئر وہ تو نہیں آتی نا آپ کی کلاس میں، ہاں وہ کیسے آئیں گی، وہ تو اتنے مصروف لوگ ہوتے ہیں۔ یعنی یہ ایک عجیب سی سوچ ہے، میں اس کو آپ برا نہ مانیں تو پھر کہہ دوں کہ وہ لوگ جو دنیا کی بڑی بڑی یونیورسٹیز میں پڑھنے لگ جاتے ہیں، جن کے ناموں پہ یونیس کا غلبہ آنے لگتا ہے، وہ کہتے ہیں ہم قرآن پڑھیں، نو ممی وی کینٹ، نو ممی آئی ایم سو بزی، آئی ہیو پروجیکٹ، آئی نیڈ ٹو ڈو دس دس دس، میں اب ہلکے میں جاؤں، میں قرآن پڑھوں، اس طرح کی سوچ۔ بالکل آپ دیکھیں یہ چار مختلف چیزیں آج بھی دکھتی ہیں۔ آج بھی لوگ کہتے ہیں قرآن وہ پڑھے جو فارغ ہے، جو جس کا بچہ کوئی نہیں، یا جس کا شوہر نہیں رہا، یا جس کو جاب نہیں ملتی، کوئی ریٹائرڈ بندہ جو گھر میں ایسے بیکار بیٹھا تھا جائے اور وہاں جا کے قرآن پڑھ لے، ہم تو نہیں اس قرآن کو پڑھنے والے، نہ اس کی کوئی ہمیں ضرورت ہے۔ تو یہ سوچ کیوں دیتے تھے؟ تاکہ لوگوں کے دل سے قرآن کی بڑائی کو ختم کریں۔ ایون آج کے دور میں لوگ یہ تو شوق سے کہتے ہیں کہ وی آر ڈوئنگ عربک کورس، آج پھر لینگویج سیکھنے کا ایک غلغلہ آ گیا، فرینچ سیکھتے ہیں، اسی طرح ہم عربک سیکھتے ہیں۔ کیوں سیکھتے ہیں عربک؟ جسٹ لائک دیکھیں بھلا قرآن کیا کہتا ہے، آپ پوری عربک گرامر پڑھ لیں، آپ کو نہیں پتہ چلے گا قرآن کیا کہتا ہے۔ جیسے ابھی تک 12 پارے پڑھے ہیں، کیا آپ کو اس کا پیغام ہدایت سمجھ نہیں آیا؟ حالانکہ آپ کو کوئی بہت ان ڈیپتھ گرامر کی بات نہیں بتائی جاتی، رائٹ؟ تو ہدایت کا گرامر سے کوئی تعلق نہیں ہے۔ عربی کو ایز اے لینگویج سیکھنا از جسٹ لائک اے فن، فن سمجھتے ہیں نا، آرٹ، یہ آرٹس ہوتے ہیں نا، میڈیکل بھی ایک آرٹ ہے، یہ کاٹ تو ہو سکتا ہے کہ آپ باریکیوں میں جائیں، لیکن اس آرٹ کو جاننے کے باوجود اگر آپ اس میں سے تقویٰ کی غذا نہیں لیتے تو آپ کو اس میں سے کچھ بھی نہیں ملے گا۔ تو لہٰذا یہ ایک ایسا خوف لوگوں کو دیا جاتا ہے کہ جس کے اوپر لوگ پھر اس چیز کی طرف نہیں آنے لگتے۔